रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। सरकारद्वारा ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 सार्वजनिक। आर्थिक वर्ष 2092-93 सम्ममा एलपी ग्यासको अनुदान खारेज गर्ने योजना। कामी रीता शेर्पाबाट सगरमाथाको 32 पटक सफल आरोहण। पर्वतारोहण इतिहासमा शेर्पा समुदायको योगदान असाधारण रहेको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। चालू आर्थिक वर्षको 10 महिनामा नेपालमा 45 अर्ब 32 करोड़ रूपियाँको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता। कंगोमा फैलिएको इबोला प्रकोपलाई विश्व स्वास्थ्य संगठनद्वारा विश्व स्वास्थ्य संकटको घोषणा। र काठमाडौँमा आगामी जेठ 8 गतेबाट शुरू हुने काभा महिला भलिबल च्याम्पियनशीपका लागि नेपाली खेलाड़ी टोलीको घोषणा।
नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9 रुपियाँ 80 पैसा ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
अझै रमाइलो, रु 50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सरकारले ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 सार्वजनिक गरेको छ। आर्थिक वर्ष 2092-93 सम्ममा खाना पकाउने एलपी ग्यासको अनुदान खारेज गरेर विद्युतीय चूल्होमा अनुदान उपलब्ध गराउने योजनाका साथ सरकारले ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 सार्वजनिक गरेको हो। विद्युतीय चूल्होमा अनुदान दिने र स्वच्छ ऊर्जाको खपत बढ़ाउने लक्ष्यका साथ सरकारले सो रणनीति सार्वजनिक गरेको ऊर्जा मन्त्रालयले स्पष्ट पारेको छ। विप्रेषणबाट भित्रिएको ठूलो रकम बेर्सिनी, खाना पकाउने ग्यासका लागि खर्च हुने प्रवृत्ति रोकी, रकम जोगाउन र स्वदेशमा नै राख्ने उद्देश्यका साथ ऊर्जा मन्त्रालयले ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 तय गरेको हो। सो कार्यका लागि उद्योग मन्त्रालयलाई जिम्मेवार निकाय तय गरिएको छ। अर्थ मन्त्रालय र ऊर्जा मन्त्रालयले आवश्यक समन्वय गरेर आर्थिक वर्ष 2092-93 पूरा गर्ने गरी समयसीमा निर्धारण गरिएको छ। नेपाल विद्युत प्राधिकरणले यसअघि नै खाना पकाउने विद्युतीय चूल्हो प्रयोगको अभियान अगाडि बढ़ाएको छ। स्थानीय तहहरूले पनि त्यसलाई प्रभावकारी रूपमा अगाडि बढ़ाएका छन्। जनस्वास्थ्य र मुलुकको आर्थिक स्वास्थ्यका लागि पनि विद्युतीय चूल्होको प्रयोगलाई बढ़ावा दिन लागि रणनीतिमा उल्लेख छ। प्रधानमन्त्री बालेन्द्र शाहले 32 पटक सगरमाथाको सफल आरोहण गर्नुभएका कामी रीता शेर्पा र 11 पटक सगरमाथा आरोहण गर्ने लाक्पा शेर्पालाई बधाई तथा उच्च सम्मान व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जाल एक्स मार्फत प्रधानमन्त्री शाहले आरोहीहरूको सर्वोच्च सफलताले नेपालको पर्वतीय पर्यटनलाई अझ विश्वसनीय, गौरवपूर्ण र आकर्षक बनाउँदै अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचानलाई अझ उज्यालो बनाउने विश्वास लिएको बताउनुभयो। प्रधानमन्त्री शाहले नेपालको पर्वतारोहण इतिहासमा शेर्पा समुदायको योगदान असाधारण र अनुपम रहेको सामाजिक सञ्जाल एक्समा उल्लेख गर्नुभएको छ। शेर्पाले आज बिहान 10:12 सगरमाथाको 32 पटक सफल आरोहण गर्दै विश्व कृतिमान पुनः नवीकरण गर्नुभएको छ। यस्तै माउन्टेन क्वीनका रूपमा परिचित लाक्पा शेर्पाले आजै बिहान 9:30 11 पटक सगरमाथा आरोहण गर्दै महिला आरोही मध्ये सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने विश्व कीर्तिमान कायम गर्नुभएको छ। त्यसै गरी सशस्त्र प्रहरी संगठनका तर्फबाट सशस्त्र प्रहरी सहायक हवलदार अनिता कार्की र सहायक निरीक्षक निमडिक्की शेर्पाले पनि आज बिहान सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ। सशस्त्र प्रहरीका तर्फबाट सगरमाथा आरोहण गर्ने उहाँहरू तेस्रो र चौथो सशस्त्र प्रहरी हुनुहुन्छ। संगठनका महिला कर्मचारीका तर्फबाट भने यो पहिलो सफल आरोहण भएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो। चितवनको इच्छा कामना गाउँपालिका एक कुलबाङमा जंगली च्याउ खाँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ। मृत्यु हुनेमा 9 वर्षीय नमुना चेपाङ र 11 वर्षीय सञ्जय चेपाङ रहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार नमुनाको जेठ 1 गते मृत्यु भएको हो भने सञ्जयको हिजो राति उपचारका क्रममा मृत्यु भएको हो। वैशाख 29 गते श्याम बहादुर चेपाङका 5 जना परिवारले जंगली च्याउ खाएका थिए। गुठी संस्थानसँग जिल्लागत जग्गाको अभिलेख नरहेको महालेखा परीक्षकको 63 औं प्रतिवेदनले देखाएको छ। अभिलेख नभएकाले कुल जग्गाको क्षेत्रफल यकिन हुन नसकेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ। संस्थानको नाममा रहेको जग्गा तथा सम्पत्तिको एकीकृत र कार्यालयगत अभिलेख तयार गरी जग्गाको संरक्षण र उपयोग गर्ने व्यवस्था मिलाउन महालेखाले सुझाव दिएको छ। संस्थानमा रहेको जग्गा मध्ये धनुषा जिल्लामा 43.5 बिघा, महोत्तरीमा 122 बिघा, बारामा 27 बिघा, पर्सामा 7 बिघा र काठमाडौँमा 14 रोपनी, ललितपुरमा 12 रोपनी र भक्तपुरमा 2 रोपनी जग्गा अतिक्रमण भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ। वर्षायाम शुरू भएसँगै नदी किनार क्षेत्रमा बसोबास गर्ने बाजुराका अधिकांश स्थानीय त्रासमा छन्। नदी किनार र पहिरोको जोखिममा रहेका बस्ती तथा खेतहरू वर्षेनी बाढ़ीले बगाउने गरेकाले त्यस क्षेत्रमा बसोबास गरेका स्थानीयहरू चिन्तित बनेका छन्। बाजुराबाट संवाददाता राजेन्द्र बिकको रिपोर्ट।
वर्षायाम शुरू भएसँगै बाजुराका अधिकांश स्थानीयमा त्रास बढ्न थालेको छ। विशेष गरी नदी किनार र पहिरोको जोखिममा रहेका ओमकोट, ओलेना, जिल्ली, घागर लगायतका दर्जनौं बस्तीमा बसोबास गर्ने स्थानीय वर्षा भएको दिन रातभर जागराम बस्न बाध्य हुने अवस्था फेरि दोहोरिने हो कि भन्ने चिन्तामा छन्। वर्षेनी पहिरोले घरचिरा पार्ने, खेत बगाउने र बस्ती नै विस्थापित गर्ने समस्या यहाँका नागरिकका लागि नयाँ होइन, तर समस्या उस्तै रहँदा समाधान भने अझै टाढाको विषय बनेको छ। बडीमालिका नगरपालिका वडा नम्बर 7 जिल्लीका स्थानीय प्रेम बिक:
घरको अगाडिबाटै गत साल वर्षाले पहिरो गएका कारण रातभर जागरण बस्नुपर्ने अवस्था छ। बरसातको समय शुरू भइसकेको अवस्थाले गर्दा हाम्रो गाउँ पहिरोले छेदविच्छेद अवस्थामा छ।
नदीले निरन्तर किनार कटान गर्न थालेपछि दर्जनौं बस्तीका घर परिवार बरसातको मौसममा त्रासमय जीवन बिताउन बाध्य बनिरहेका छन्। सरकारले वर्षौंदेखि बस्ती स्थानान्तरणको आश्वासन दिए पनि व्यवहारमा कुनै काम नभएको बडीमालिका नगरपालिका 4 का अर्का स्थानीय कमलनाथको गुनासो छ।
जग्गा जमिन बगाई बाँकी स्थान उच्च जोखिममा रहेको, वर्षायाम शुरू भयो, हामीलाई पहिलेदेखि नै चिन्ता लागिसक्यो, राति जागराम बस्नु पर्ने अवस्था छ। ज्यान जोगाउनका लागि सुरक्षित ठाउँमा बाँकी स्थानको व्यवस्था राज्यले गरिदियो भने अगाडि हुने थियो।
विगतमा वर्षायाम सँगै साफे मार्तडी सड़क र मार्तडी कोल्टी सड़क लगातार करिब 4 महिनासम्म अवरुद्ध हुँदा बिरामी अस्पताल पुग्न नसक्ने, दैनिक उपभोग्य सामग्रीको अभाव हुने, महँगी बढ्ने जस्ता समस्या यो वर्ष दोहोरिन नदिन पूर्व तयारी कसरी गरिराख्नु भएको छ त? सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण कुडासैनी:
विपद स्तरमा काम गरिरहेका संघ संस्थाहरू, स्थानीय तहका जनप्रतिनिधि, राजनीतिका व्यक्तिहरू बसेर किसिमले यो विषयमा छलफल गरिसकेका छौँ। विभिन्न निकायलाई जिम्मेवारी दिएका छौँ। अहिले पनि हामी यो क्षेत्रमा चाहिँ क्रियाशील रूपमा रहेका छौँ। सकेसम्म कठिनाई नहोस् भन्ने तर्फ नै हामी सोच्छौँ, त्यही अनुसार नै हामीले कामहरू गर्दै आइरहेका छौँ।
हरेक वर्ष विपद आउनु अघि तयारीको कुरा हुने, तर जोखिममा रहेका बस्ती सुरक्षित कहिल्यै नहुने बाजुराका नागरिकका लागि वर्षा केवल मौसम होइन, वर्षेनी दोहोरिने पीड़ाको अर्को नाम बनेको छ। राजेन्द्र बिक, रेडियो नेपाल, बाजुरा।
नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले पार्टीको विशेष महाधिवेशनबाट छुटिएका नेताहरूलाई सँगै लिएर काम गर्न चाहेको बताउनु भएको छ। प्रजातान्त्रिक विचार समाजको स्थापना दिवसका अवसरमा आज आयोजित समसामयिक राजनीतिमा नेपाली कंग्रेसको भूमिका विषय कार्यक्रममा सभापति थापाले विशेष महाधिवेशनमा छुटिएका नेताहरूलाई केन्द्रीय समिति र अन्य समितिमा समेट्ने बताउनुभयो। पार्टीका महामन्त्री प्रदीप पौडेलले संसदीय व्यवस्थामा प्रधानमन्त्री संसदप्रति पूर्ण रूपमा उत्तरदायी पर्नेमा नभएको गुनासो गर्नुभयो। कंग्रेस नेता अर्जुन नरसिंह केसीले संविधान संशोधनका लागि पूर्व प्रधान न्यायाधीशको नेतृत्वमा संविधान संशोधनका लागि सुझाव दिन आयोग गठन गरिनुपर्ने बताउनुभयो। 33 औं मदन आश्रित स्मृति दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ। स्मृति दिवसका अवसरमा आज नेकपा एमाले बल्खोस्थित मदन नगरमा आयोजना गरेको स्मृति सभामा दिवंगत नेताद्वय मदन कुमार भण्डारी र जीवराज आश्रित प्रति श्रद्धांजलि व्यक्त गरिएको छ। स्मृति सभामा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमानका चुनौतीप्रति गम्भीर हुन एमाले नेतृत्वलाई आग्रह गर्नुभयो। पूर्व राष्ट्रपति भण्डारीले एमाले जनतासँगको सम्बन्धलाई सुदृढ बनाउँदै राष्ट्र र जनताको हितलाई सर्वोपरि राखेर अघि बढ़न आवश्यक रहेको बताउनुभयो। जननेता भण्डारी र नेता आश्रितको 2050 साल जेठ 3 गते चितवनको दासढुंगामा भएको सवारी दुर्घटनामा परि निधन भएको थियो। परराष्ट्र मन्त्री शिशिर खनालले अल्पकालीन राजनीति भन्दा दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्ने बताउनु भएको छ। काठमाडौँको टोखा नगरपालिकाले आज आयोजना गरेको आर्थिक वर्ष 2083-84 को नीति कार्यक्रम तथा बजेट तर्जुमाका लागि सुझाव संकलन कार्यक्रममा उहाँले दीर्घकालीन योजना निर्माणमा स्थानीय सरकार केन्द्रित हुनुपर्ने बताउनुभयो। उहाँले अबको समय राजनीतिक लाभ भन्दा माथि उठेर काम गर्ने बेला आएको उल्लेख गर्नुभयो। अलैची किसानहरूको समस्या पहिचान गरी उत्पादन गुणस्तर अभिवृद्धि तथा प्रभावकारी बजारीकरणमा सहयोग पुर्याउने उद्देश्यले भोजपुरमा किसान लक्षित कार्यक्रम सञ्चालन गरिएको छ। अलैची खेतीमा देखिने विभिन्न रोग किरा तथा प्राकृतिक प्रकोपको नियन्त्रणसँगै गुणस्तरीय उत्पादन र किसानको आय आर्जन वृद्धिमा जोड़ दिने कार्यक्रमको लक्ष्य रहेको छ। भोजपुरबाट संवाददाता गणेश विष्टको रिपोर्ट।
भोजपुरको रामप्रसाद राई गाउँपालिकामा व्यावसायिक रूपमा अलैची खेती गर्दै आएका किसानहरूको समस्या पहिचान गर्न विशेष कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमले आफ्नो बगानमा देखिएका विभिन्न रोग उत्पादन घट्नुको कारण माटो तथा हावापानी अनुसार उपयुक्त जात छन् जस्ता विषयमा जानकारी भएको किसानहरूको भनाइ छ। किसानलाई आवश्यक सहयोग गर्ने लक्ष्यले कोशी प्रदेशसँगको सहकार्यमा प्रदेशका विभिन्न जिल्लामा यस्ता कार्यक्रम भइरहेको नेपाल अलैची व्यवसायी महासंघका अध्यक्ष दीपक नेपालले बताउनुभयो। अलैची खेतीमा देखिएका समस्याको पहिचान गर्दै आवश्यक प्राविधिक ज्ञान, रोग नियन्त्रण विधि तथा उत्पादन सुधारका बारेमा जानकारी प्रदान गरिएको उहाँको भनाइ छ।
मूलभूत रूपमा किसानसम्मै पुगेर समस्याहरूको उजागर, त्यसको सम्बोधन र निराकरण हुनुपर्छ भनेर सरकारहरू सबैलाई एउटै मञ्चमा उभिने प्रयत्न गरेका छौं। स्थानीय किसान संकलक, स्थानीय स्तरका व्यवसायी, बजार स्तरको व्यवसायी, त्यसपछि एक्सपोर्टर, अलैची विकास केन्द्र, कृषि ज्ञान केन्द्र, सरकारवाला निकाय, स्थानीय सरकार सम्म त्यही सम्बोधन हुने चिजहरू त्यही सम्बोधन गर्ने र त्यहाँ सम्बोधन हुन नसकेका चिजहरू जो प्रदेश सरकारको सहयोगमा भएकाले प्रदेश सरकारलाई चाहिँ लिपिबद्ध रूपमा प्रतिवेदनको रूपमा प्रस्तुत गर्ने।
अलैची गाउँपालिकाका किसानको राम्रो आमदानीको स्रोत भएकाले यसको विकास र विस्तारमा स्थानीय तहले विशेष ध्यान दिएको रामप्रसाद राई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताउनुभयो। व्यावसायिक रूपमा अलैची खेती गर्दै आएका किसानलाई प्रोत्साहन गर्न आवश्यक प्राविधिक सहयोग, तालिम तथा भूगोल अनुसारको उपयुक्त खेती प्रणालीमा जोड़ दिएको उहाँको भनाइ छ।
कृषिबाट हाम्रो जीविकोपार्जनको निम्ति मात्रै होइन, कसरी तपाईँको व्यावसायिक र उद्यमशील बनाउने, कृषिकै क्षेत्रबाट हामी हाम्रो पालिकालाई समृद्धिको बाटोमा कसरी लैजाने भन्ने सन्दर्भमा हाम्रो दृष्टिकोण, हाम्रो योजना र कार्यक्रममा कुनै खोट छैन।
अलैची किसानलाई लक्षित गरेर प्रोत्साहनका कार्यक्रम सञ्चालन भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप राईले बताउनुभयो।
गाउँपालिकाले अलैची खेती सम्बन्धी विभिन्न प्रयासहरू गर्दै आइरहेको छ। आगामी दिनमा अलैची खेती सम्बन्धी स्पेसलाइजेसन हुने त्यसको कार्यक्रमहरू गाउँपालिकाले तयार गर्छ, गाउँ सभाले तयार गरेर आउँछ।
चालू आर्थिक वर्षको चैत महिनासम्ममा नेपालबाट करिब 10 अरब 70 करोड़ बराबरको अलैची निर्यात भएको अलैची विकास केन्द्रले जनाएको छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
बेनीघाट आरूघाट लार्के सड़क खण्ड अन्तर्गत गोर्खाको नौली खोलामा पक्की पुल निर्माण भएको छ। 4,36,00,000 लागतमा 36 मिटर लामो पुल निर्माणसँगै त्यस क्षेत्रमा चल्ने सवारी साधनहरू र नागरिकलाई सहज भएको पूर्वाधार विकास कार्यालय गोर्खाका प्रमुख सन्तोष अरियालले जानकारी दिनुभयो। भक्तपुरको चाङ्गु नारायण नगरपालिका 5 छालिङ गोकुलधाम स्थित मत्स्य नारायण मन्दिर परिसरमा 300 वर्ष पुरानो एक महिले मेला शुरू भएको छ। मेला अवधिभर प्रवचन र भजन कीर्तनको व्यवस्था, नारायणको पूजा, पुरूषोत्तम महात्म्य वाचन, दर्शनार्थीलाई सहज पूजा गर्ने व्यवस्था मिलाइएको छ। ससाना 3 खोलाको संगम स्थलमा रहेको मन्दिरलाई त्रिवेणी धामको नामले समेत चिनिन्छ। त्यहाँ 64 शिवलिंग, सप्तऋषिको मन्दिर, कृष्ण वर्तेश्वर महादेव मन्दिर, गणेश मन्दिर र कुण्ड समेत छ। त्यसै गरी भक्तपुर नगरपालिका 6 स्थित अन्चा पोखरी ख्यो पुखु मा आजदेखि एक महिने मत्स्य नारायण अर्थात पुरूषोत्तम मलमास मेला शुरू भएको छ। यस मन्दिरमा पनि एक महिनासम्म नारायणको पूजा, पुरूषोत्तम महात्म्य वाचन गरिने र त्यहाँको कुण्डमा स्नान गरी मन्दिरमा दर्शन गरे रोग व्याधि नष्ट हुने पाप नष्ट हुने जनविश्वास रहँदै आएको भक्तपुर नगरका बासिन्दाले त्यहाँ पूजा दर्शन एवं स्नान गरेको मेला व्यवस्थापन समितिले जानकारी दिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले अफ्रिकी राष्ट्र प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वी इटोरी प्रान्तमा फैलिएको इबोला प्रकोपलाई विश्व स्वास्थ्य संकट घोषणा गरेको छ। अहिलेसम्म 246 जना संदिग्ध संक्रमित देखिएका र 80 जनाको ज्यान गएको भन्दै डब्ल्यूएचओले प्रकोपले महामारी संकटको मापदण्ड भने पूरा नगरेको जनाएको छ। डब्ल्यूएचओका महानिर्देशक डाक्टर टेड्रोस एडहानम गृहवेल्सले संक्रमित व्यक्तिहरूको वास्तविक संख्या र प्रकोप फैलिएको भूभाग बारे व्यापक अनिश्चितता रहेको बताउनु भएको छ। इबोलाको अहिलेको स्ट्रेन बुन्डी बुग्यो नामक भाइरसबाट निम्तिएको भन्दै डब्ल्यूएचओले त्यसको औषधि वा खोप नरहेको पनि उल्लेख गरेको छ। सो भाइरस प्रजातान्त्रिक गणतन्त्र कंगो बाहिर फैलिसकेको उल्लेख गर्दै डब्ल्यूएचओले छिमेकी देश युगाण्डामा 2 जनामा संक्रमण पुष्टि भएको जनाएको छ। प्रजातान्त्रिक गणतन्त्र कंगोमा सन् 2018 देखि 2020 इबोला महामारीका कारण 2300 मानिसको ज्यान गएको थियो। इबोला जंगली जनावरमा रहेको भाइरसबाट मानिसमा सर्ने विश्व स्वास्थ्य संगठन WHO को भनाई छ। जलवायु परिवर्तनका कारण विश्वभरका नदीहरूमा अक्सिजनको मात्रा निरन्तर घटिरहेको नयाँ अध्ययनले देखाएको छ, जसले ताजा पानीका लागि गम्भीर जोखिम सिर्जना गरेको छ। यो अध्ययन साइन्स एडभान्सेज नामक वैज्ञानिक जर्नलमा प्रकाशित भएको हो। अनुसन्धान चिनिया विज्ञान प्रतिष्ठान अन्तर्गत नान्जिङ भूगोल तथा लिम्नोलोजी संस्थानका अनुसन्धानकर्ताहरूको नेतृत्वमा गरिएको हो। अनुसन्धान टोलीले सन् 1950 देखि 2023 करिब 40 वर्षको तथ्याङ्क विश्लेषण गरेको थियो। अध्ययनमा विश्वभरका 21,000 भन्दा बढ़ी नदी खण्डहरूको अक्सिजन स्तर मापन गर्न उन्नत कम्प्युटर आधारित विश्लेषण विधि प्रयोग गरिएको थियो। अध्ययन अनुसार नदीहरूमा अक्सिजनको मात्रा औसतमा प्रति दशक 0.045 मिलिग्राम प्रति लिटरका दरले घटिरहेको छ। अध्ययन गरिएका करिब 80% नदीहरूमा अक्सिजन कमी देखिएको छ। यसले अत्यन्त कम अक्सिजन हुने अवस्था निम्त्याउन सक्छ, जसका कारण माछा तथा अन्य जलचर प्राणीहरूको मृत्यु हुन सक्छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चालू आर्थिक वर्षको 10 महिनामा नेपालमा 45 अर्ब 32 करोड़ रूपियाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ। उद्योग विभागका अनुसार चालू आर्थिक वर्षको साउनदेखि वैशाखसम्म 728 परियोजना मार्फत 45 अर्ब 32 करोड़ 16 लाख रूपियाँ लगानी प्रतिबद्धता आएको हो। गत चैतसम्म 615 परियोजना मार्फत 41 अर्ब 79 करोड़ 85 लाख रूपियाँ विदेशी लगानी नेपालमा भित्रिएको थियो। उक्त अवधिमा सबैभन्दा धेरै लगानी प्रतिबद्धता कृषिजन्य उद्योगमा आएको छ। कृषिजन्य 16 परियोजना मा 22 अर्ब 8 करोड़ 80 लाख रूपियाँको लगानी प्रतिबद्धता आएको हो। त्यस्तै पर्यटनमूलक क्षेत्रका 189 परियोजनामा 12 अर्ब 54 करोड़ 70 लाख रूपियाँ लगानी प्रतिबद्धता आएको छ भने सेवामूलक 55 परियोजनाका लागि 4 अर्ब 23 करोड़ 24 लाख रूपियाँ लगानी प्रतिबद्धता आएको छ। यस अवधिमा उत्पादनमूलक 42 परियोजना मार्फत 2 अर्ब 70 करोड़, सूचना प्रविधि क्षेत्रका 421 परियोजनामा 1 अर्ब 74 करोड़ 38 लाख रूपियाँ लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ। वैशाखमा मात्र 113 परियोजना मार्फत 3 अर्ब 52 करोड़ 30 लाख रूपियाँ लगानी प्रतिबद्धता आएको उद्योग विभागको तथ्याङ्कमा उल्लेख छ। युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट लगानी गरिएको रकम मध्ये भाका नागेको ऋण बापत 67 करोड़ 19 लाख 64 हजार असुल गर्नुपर्ने देखिएको छ। महालेखा परीक्षकको 63 वार्षिक प्रतिवेदनले युवा तथा साना व्यवसायी स्वरोजगार कोष नियमावली 2077 ऊर्जा लगानी गर्ने व्यवस्था अनुसार कोष र ऋण बीच ऋण सम्झौताको शर्त अनुसार सामा र ब्याज समयमा नआउँदा हर्जना समेत गरी वसुल गर्नुपर्ने देखिएको हो। कोष ऋण बीच पाँच वर्षे लगानी सम्झौता हुँदा ऋण अवधि 42 महिना रहने र सम्झौता अनुसार समयमा किस्ता नबुझाउँदा रकमको थप 2% ब्याज लाग्ने व्यवस्था रहेको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्योगी व्यवसायलाई प्रोत्साहन गर्ने गरी प्रदेश सरकारले नीति बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ। भैरवामा आयोजित नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिको पदस्थापन कार्यक्रममा मुख्यमन्त्री आचार्यले नवनिर्वाचित पदाधिकारीलाई उद्योगी व्यवसायको अभिभावकको भूमिकामा रहेर काम गर्न आग्रह गर्नुभयो। उहाँले निजी क्षेत्र प्रदेशको आर्थिक समृद्धिको मेरुदण्डको रूपमा रहेको उल्लेख गर्दै उद्योगी व्यवसायको मनोबल उच्च बनाउन प्रदेश सरकार सधैँ प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। कार्यक्रममा महासंघका नवनिर्वाचित केन्द्रीय उपाध्यक्ष कृष्ण प्रसाद शर्माले भन्सार व्यवस्थापन, विशेष आर्थिक क्षेत्र, औद्योगिक क्षेत्र, कृषि आधुनिकीकरण, युवा स्वरोजगार तथा नव प्रवर्तनका क्षेत्रमा प्रदेश सरकारले प्रभावकारी भूमिका खेल्नुपर्ने आवश्यकता उठाउनुभयो। कुवेत एयरवेजले काठमाडौँ उडान पुनः शुरू गर्ने भएको छ। कुवेत काठमाडौँ कुवेत रूटमा साताको 2 उडान गर्ने गरी उडान पुनः शुरू गर्न लागि कुवेत एयरवेजले जनाएको छ। पश्चिम एसिया युद्धका कारण कुवेत काठमाडौँ उडान रोकिएको थियो। कुवेतले मंगलबार र बिहिबार गरी सातामा 2 उडान गर्ने गरी तालिका सार्वजनिक गरेको छ। काभ्रे पलाञ्चोक जिल्लाको महाभारत गाउँपालिकाका 71 घर परिवारलाई 6,800 कफीको बिरूवा वितरण गरिएको छ। गाउँपालिकाको कार्यक्रम अन्तर्गत कफीको बिरूवा वितरण गरिएको हो। गाउँपालिकाको कृषि तथा पशुपन्छी शाखाको फिल्ड अनुगमन कार्यालयका अनुसार 6,800 मात्र खाडल खनेको पाइएपछि सोही अनुसार कफीका बिरूवा वितरण गरिएको जनाइएको छ। वडाभित्र करिब 13,000 कफीको बिरूवा माग भएको थियो। काभ्रे पलाञ्चोकको दक्षिण पूर्वी क्षेत्रमा अवस्थित दुर्गम महाभारत गाउँपालिकाले कफी किसानलाई वर्षेनी बिरूवासँगै आधुनिक कृषि सामग्री समेत वितरण गर्ने गरेको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाल सुपर लीग एनएसएल फुटबलको आयोजनाले नेपाली फुटबललाई नयाँ उचाइमा लैजाने बताउनु भएको छ। आइतबार एनएसएलको आगामी संस्करणको घोषणा कार्यक्रममा बोल्नुहुँदै मन्त्री पोखरेलले हरेक खेलको फ्रेन्चाइज लीगले खेलकुदको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। चौथो संस्करणको एनएसएल भदौ 20 गतेदेखि शुरू हुने भएको छ। आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले आइतबार लीगको घोषणा गरेको हो। लीगमा यसपटक 10-12 टोलीको सहभागिता रहने आयोजकले जनाएको छ। सहभागी टोलीलाई होम एण्ड अवे ढाँचामा खेलाइनेछ। त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको कवर्ड हल कोर्टमा जेठ 8 15 गतेसम्म हुने काभा महिला भलिबल च्याम्पियनशीपका लागि नेपाली खेलाड़ी टोलीको घोषणा भएको छ। नेपाल भलिबल संघको आयोजनामा हुने च्याम्पियनशीपका लागि निरता ठगुन्नाको कप्तानीमा 14 टोलीको घोषणा भएको हो। मुख्य प्रशिक्षकमा जगदीश भट्टले बन्द प्रशिक्षणमा रहेका खेलाड़ी मध्ये प्रदर्शनका आधारमा अन्तिम टोलीको नाम सार्वजनिक गर्नुभएको हो। टोलीमा सलिना श्रेष्ठ, शान्ति तामाङ, सुमित्रा रेग्मी, सुनिता खत्री, बसन्ती साउद, एलिसा मानन्दर, उषा भण्डारी, सलिना बुढामगर, कामना विष्ट, रिमा कुंवर, मीना सुनार, प्रगति नाथ र जसना महत्व छन्। च्याम्पियनशीपमा सेन्ट्रल एसियाका नेपाल सहित इरान, किर्गिस्तान, भारत, श्रीलंका, बंगलादेश, मालदिव्स र काजकिस्तान गरी 8 देशको सहभागिता रहनेछ। सहभागी टोलीलाई 2 समूहमा विभाजन गरिएको छ। जसअनुसार समूह एमा नेपाल सहित किर्गिस्तान, भारत र मालदिव्स रहेका छन्। समूह बीमा इरान, काजकिस्तान, श्रीलंका र बंगलादेश रहेका छन्। मलेसियामा मे 23 तारीखदेखि शुरू हुने एसियन गेम्स छनौट र एसएससी महिला प्रिमियर कपमा भाग लिने नेपाली महिला क्रिकेट टोलीको विदाई गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले आइतबार टोलीको विदाई गरेको हो। दुवै प्रतियोगिताका लागि क्यानले यसअघि नै इन्दु वर्माको कप्तानीमा महिला टोलीको घोषणा गरिसकेको छ। एसियन गेम्स छनौट मलेसियामा मे 23 31 तारीकसम्म र एसिसी महिला प्रिमियर कप जून 1 13 तारीकसम्म हुनेछ। छैठौं संस्करणको दोलखा खुल्ला अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि रसियाका जीएम कोरियाकोभ पेटले जितेका छन्। उच्च वरियताका खेलाड़ी पेटले भारत र नेपालका खेलाड़ीलाई पछि पार्दै उपाधि जितेका हुन्। उपाधिसँगै उनले 1,00,000 रूपियाँ पुरस्कार प्राप्त गरेका छन्।
खेल समाचारका साथमा हुनुहुन्थ्यो रमेश टमट्टा। अब मौसम। आज राति कोशी प्रदेशको थोरै स्थानहरू, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 29 डिग्री सेल्सियस, न्यूनतम 19.8 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 29.2 डिग्री सेल्सियस, न्यूनतम 17 डिग्री सेल्सियस, वर्षा 2.8 मिलिमिटर, पोखराको अधिकतम 30.5 डिग्री सेल्सियस, न्यूनतम 18.5 डिग्री सेल्सियस, वर्षा 2.7 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 35.7 डिग्री सेल्सियस, न्यूनतम 20.5 डिग्री सेल्सियस, दिपालको अधिकतम 38.4 डिग्री सेल्सियस, न्यूनतम 20 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकारद्वारा ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 सार्वजनिक, आर्थिक वर्ष 2092-93 सम्ममा एलपी ग्यासको अनुदान खारेज गर्ने योजना, कामिरिता शेर्पाबाट सगरमाथाको 32 पटक सफल आरोहण, पर्वतारोहण इतिहासमा शेर्पा समुदायको योगदान असाधारण रहेको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई, चालू आर्थिक वर्षको 10 महिनामा नेपालमा 45 अर्ब 32 करोड़ रूपियाँको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता, कंगोमा फैलिएको इबोला प्रकोपलाई विश्व स्वास्थ्य संगठनद्वारा विश्व स्वास्थ्य संकटको घोषणा, र काठमाडौँमा आगामी जेठ 8 गतेबाट शुरू हुने काभा महिला भलिबल च्याम्पियनशीपका लागि नेपाली खेलाड़ी टोलीको घोषणा। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।